यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनमा थ्रेस होल्ड पार गरेका छ राजनीतिक दलले समानुपातिक तर्फ निर्वाचित हुने उम्मेद्वारको नाम आज निर्वाचन आयोगलाई बुझाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा 57 जनाको नाम सिफारिश। गोर्खामा भएको माइक्रो बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो। मृतक 7 जना भारतीय नागरिक रहेका गोर्खा प्रहरीद्वारा जानकारी। इरानसँग तत्कालका लागि कुनै सम्झौता सम्भव नरहेको अमेरिकी राष्ट्रपतिको भनाई। तेल ढुवानीको समुद्री बाटो खुलाउन सबै राष्ट्रहरूलाई उहाँको आह्वान। अब समाचार विस्तारमा। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा थ्रेस होल्ड पार गरेका 6 राजनीतिक दलले आज कार्यालय समयभित्रै समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम बुझाउँदैछन्। निर्वाचनमा थ्रेस होल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आज 5 बजेसम्म क्लस्टर मिल्ने गरी निर्वाचित उम्मेद्वारको नाम पेश गर्न गत फागुन 28 गते पत्राचार गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर जीसीले जानकारी दिनुभयो। फागुन 21 गतेको निर्वाचनमा समानुपातिकतर्फ 1,12,80,617 मतदान भएकामा 1,08,35,025 मत सदर भएको थियो। सदर मत मध्ये सबैभन्दा बढ़ी प्राप्त गर्ने राष्ट्र स्वतन्त्र पार्टीले क्लस्टर अनुसार 57 सांसद निर्वाचित भएको विवरण पठाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि 57 जनाको नाम सिफारिश गरेको छ। पार्टीले आजै सिफारिश भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। बैठकले 17 जना खस आर्य, 16 जना जनजाति, 3 जना मुस्लिम, 8 जना दलित, 9 जना मधेसी तथा 4 जना थारू क्लस्टरबाट सिफारिश गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले रेडियो नेपाललाई जानकारी दिनुभयो। प्रवक्ता झाले सिफारिश गरिएको नामावली आयोगले उजुरी गरी सार्वजनिक गर्ने पनि जानकारी दिनुभयो। विगतमा मधेसबाट चुनाव जितेर पटक पटक सरकारमा सहभागी हुँदै आएका मधेस केन्द्रित दलहरूले यस पटकको निर्वाचनमा 1 सीट पनि जित्न सकेनन्। निर्वाचनमा प्रत्यक्षतर्फ मात्र होइन समानुपातिकतर्फ पनि निकै कम मत ल्याएका कारण मधेस केन्द्रित दलको प्रतिनिधित्व यस पटक प्रतिनिधि सभामा हुने छैन। मधेसका मुद्दा छोडेर जहिल्यै सत्ताको खेलमा मात्र लागिरहने प्रवृत्तिका कारण मधेसवादी दलका नेतालाई मतदाताले विराम दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि मधेसवादी दलका नेताहरूले चुनाव जितेनन्। मधेस आन्दोलनको जगमा उदाएका नेता तथा पार्टीहरू विगत 2 दशकदेखि निरन्तर सरकारमा सहभागी हुँदै आए। मुलुकमा संघीयता स्थापनादेखि पहिचानका मुद्दामा वकालत गर्दै आएका मधेसवादी दलहरू कुनै बेला मधेसको राजनीतिक शक्तिका रूपमा उदाएका थिए। मधेस आन्दोलनको जगमा उदाएको तत्कालीन मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी जस्ता दलहरू मधेसी समुदायका ऊर्जा रूपमा क्रियाशील रहेर मधेसका जनताले निर्वाचनहरूमा तीनै दलका नेतालाई चुनेर पठाउने गर्दथे। तर नेताहरूले अवसरका लागि दल विभाजनमा सक्रिय हुनुका साथै सरकारमा रहँदा मधेसी नागरिकका मुद्दालाई खासै सम्बोधन गर्न सकेनन्। मधेसको राजनीतिलाई नजिकबाट नियाल्दै आउनुभएका विश्लेषक तुलनारायण शाह यो निर्वाचनको परिणामले अब क्षेत्रीय मुद्दा बोकेर राजनीति सफल हुँदैन भन्ने प्रमाणित गरिदिएको बताउनुहुन्छ।
सरकारमा हुँदाखेरिको विगतको उसको पर्फर्मेन्स पनि अबको राजनीतिको एउटा मापदण्ड बन्न पुग्यो र जसले राम्रो काम गर्न सक्छ त्यो अनुहारका मानिसहरूलाई जिताएका हुन्।
खास गरी मधेसका जिल्लाहरूमा बसोबास गर्ने नागरिकहरू पहिचानसँगै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा पहुँच र गरिबीको अन्त्य चाहन्थे। कुनै वखत पहिचान, समान अवसर, संघीयता र समावेशी प्रतिनिधित्व लगायतका मुद्दामा एक देखिएका मधेसवादी दलहरू प्रत्येक पटक सरकार फेरिँदा निर्णायक भूमिकामा देखिएनन् मात्रै संसदमा संख्या पुर्याउने खेलमा समेत लाग्दै आए। आन्तरिक विवाद, नेतृत्व संघर्ष र सत्ता समीकरणमा बढ़ी केन्द्रित हुनुको परिणामले यसपटक जनताबाट अनुमोदित हुन नसकेका ती दलहरू सचिन सके फेरि पनि उठ्न सक्ने बताउनुहुन्छ अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरी।
राजनीतिक लिगेसीको प्रशंसा भनेपछि त आखिर ती आन्दोलन गर्ने त ती मधेसवादी पार्टीहरू नै थिए नि, त्यहाँका जनताले सजाय दिएका छन्, उनीहरू आफूले करेक्सन गरेनन् भने हराउन पनि सक्छन् र करेक्सन गरेर आए भनेपछि फेरि पनि सफल हुन सक्छन्।
निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका रूपमा अघि सारेको बालेन्द्र शाह आफै पनि मधेसको प्रतिनिधित्व गर्नुहुन्छ। गत स्थानीय तहको निर्वाचनदेखि काठमाडौँ महानगरपालिकाको मेयर हुँदासम्म चुपचाप काम गर्दै आउनुभएका शाह निर्वाचन ताका खुलेरै आफू मधेसको छोरा हुँ भनेर मधेसी जनतासँग भावनात्मक सम्बन्ध जोड्न सफल हुनुभयो। मत माग्न जाँदा मधेसको पहिचान, सम्मान र अवसरको समान पहुँचबारे उहाँले दिनुभएको सन्देशले मधेसी समुदायको विचार नै बदलिदियो। मधेसको राजनीतिलाई नजिकबाट नियाल्दै आउनुभएका विश्लेषक जनकपुरी अब भन्ने सरकारले मधेसका मुद्दालाई सम्बोधन गर्न सकेन भने मधेसमा अर्को विद्रोह नहोला भन्न नसकिने विचार राख्नुहुन्छ।
मधेसको एजेन्डा त जहाँको तहीँ छ र नयाँ आउने सरकारले पनि ती एजेन्डाहरूलाई उपेक्षा गरे या संघीयतालाई कमजोर पार्न खोजे या मधेसका जनताको आम जीवनका समस्याहरूसँग आफूले जोड्न सकेनन् भनेपछि उनीहरूको हाल पनि त्यही नहोला भन्न सकिँदैन।
नेपालको उर्वर भूमिका रूपमा रहेको मधेस प्रदेशको विकास, आम नागरिकको दैनिकीमा परिवर्तन, गरिबीको अन्त्य, रोजगारीको अवसर, शिक्षा स्वास्थ्यमा पहुँचका लागि मधेसका नागरिकले यसपटकको निर्वाचनमा नयाँ शक्तिलाई एकछत्र मत दिएका छन्। विगतमा मतदाताहरूसँग गरेका प्रतिबद्धता भुलेर सत्ता वरिपरि मात्रै रहन खोज्दा मधेसवादी दलहरूको यो हविगत भएको आम मानिसको बुझाइसँगै मधेसको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ। निर्वाचनबाट पुराना र आन्दोलनबाट आएका मधेसवादी दलका नेताहरूको सट्टामा मधेसका जनताले नयाँ अनुहारलाई अवसर दिएका छन्। संसद र सरकारबाट मधेसी समुदायको अपेक्षा सम्बोधन गर्न उनीहरूले खेल्ने भूमिकाका लागि केही समय पर्खनु पर्नेछ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
यसैबीच प्रतिनिधि सभाको निर्वाचनपछि आज पहिलो पटक नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपाल ललितपुरमा बसिरहेको बैठकले समानुपातिक बन्द सूचीमा रहेका उम्मेद्वारहरू मध्ये दलले प्राप्त गरेको सीट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत उहाँका परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले पूर्व प्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो। अध्यक्ष ओलीका पिता मोहन प्रसाद ओलीको 97 वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो। गोर्खाको शहीद लखन गाउँपालिका 3 कान्टारमा हिजो भएको माइक्रोबस दुर्घटनामा मृतकको पहिचान खुलेको छ। बा प्र 101006 ख 8430 नम्बरको यात्रुवाहक माइक्रोबसमा मनोकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए। दुर्घटनामा परिनिधन हुने 7 भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख भरत बहादुर विकले जानकारी दिनुभयो। उहाँका अनुसार भारतका करिब 58 वर्षीय मुतु कुमार, 58 वर्षकै अना मल्लिक, 59 वर्षकी मीनाक्षी, 53 वर्षका शिवगामी, 57 वर्षका विजयल, 58 वर्षकी मीना र 60 वर्षका तमिलारसीको घटनास्थलमा नै मृत्यु भएको छ। मनोकामना दर्शन गरेर फर्केका 16 भक्तजन सवार विद्युतीय माइक्रोबस दुर्घटनामा परेको हो। सड़क खण्डबाट करिब 200 मिटर तल खसेको माइक्रोको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरी प्रमुख विकका अनुसार घटनाका घाइतेलाई उद्धार गरी थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको छ। घाइतेहरूको उपचार भइरहेको छ। चालक लमजुङको बेसी शहर नगरपालिका 1 का 46 वर्षका पुष्पमल्ल ठकुरी सकुशल छन् भने सहचालक बेसी शहर नगरपालिका 3 का 29 वर्षका सन्तोष गुरूङ घाइते छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाउने डिलरलाई 50,000 रूपियाँ जरिवाना गरेको छ। प्रशासनले गरेको अनुगमनको क्रममा पोखरा महानगरपालिका वडा नम्बर 6 जरेबरमा रहेको भण्डारी ट्रेडर्समा 48 वटा ग्यास सिलिण्डर लुकाएको फेला परेको थियो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले 50,000 जरिमाना गरिएको जानकारी दिनुभयो। टोलीले पोखराका 5 वटा ग्यास सिलिण्डरको अनुगमन गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। गुल्मीको रुद्रवेणी वामिटक्सार सड़क चैत भरका लागि बन्द गरिने भएको छ। राष्ट्रिय राजमार्ग अन्तर्गत उक्त सड़क खण्डको सत्यवती गाउँपालिका स्थित सिस्ने भीरमा सड़क स्तर उन्नति गर्ने शुरू भएसँगै यही चैत 1 गतेदेखि 30 गतेसम्म सम्पूर्ण सड़क पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 22.5 मेगावाट क्षमताको अपर ठूलो खोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत केन्द्रीय लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिका 7 मा ठूलो खोला हाइड्रो पावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण उपकरण जडान आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत जोड़िएको हो। आयोजनाका प्रमुख शिव सागर यादवले हिजो साँझ 6 बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिनुभयो। पाथीभरामा फागुन महिनामा 31 लाख रूपियाँ भन्दा बढ़ी भेटी संकलन भएको छ। भक्तजनले चढ़ाएको भेटीबाट उक्त रकम संकलन भएको हो। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार फागुनमा भक्तजनले पाथीभरामा 31,10,000 रूपियाँ भेटी चढ़ाएका समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले तीर्थयात्रीले मन्दिरमा चढ़ाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा संकलन गर्ने गरेको जानकारी दिनुभयो। नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट शुरू भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो। विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा डोटी अछाम बाजुरा बछाङ बझाङ गुल्मी कास्की तनहुँ पाल्पा अर्घाखाँची मनाङ लगायत चितवन र काठमाडौँमा पनि वर्षा भएको जानकारी दिनुभयो। विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमबाट शुरू भएको वर्षा पूर्वतर्फ सर्दै गएको जनाएको छ। गर्मीयाम शुरू भएसँगै हरेक वर्ष मुलुकभर हावाहुरी र वन डढेलोका कारण जनधनको ठूलो क्षति हुने गरेको छ। यसपटक पनि केही दिन अघि मात्रै हावाहुरीका कारण रातको समयमा रूख ढल्दा मानिसको मृत्यु भएको र वन डढेलोका घटना पनि शुरू भइसकेकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। सरिता सहकर्मी सरिता खनालको यो रिपोर्ट।
गर्मी बढ़दै जाँदा मुलुकभर हावाहुरीसँगै डढेलो लाग्न शुरू भएको छ। वनमा सुकेका स्याउला सोत्तर दाउरा प्रशस्त मात्रामा जम्मा हुन थालेपछि पछिल्ला वर्षमा डढेलो लाग्ने घटना बढ़दै गएको हो। गाउँघर छोडेर मानिसहरू शिक्षा स्वास्थ्य रोजगारी लगायतका विभिन्न कारणले शहर पस्नुपर्ने बाध्यताले घाँस दाउराको प्रयोगमा कमी आएसँगै वन जंगलभित्र सुकेका पात पतिंगर र घाँस दाउराको थुप्रो बढ़दै जाँदा डढेलो लाग्ने क्रम बढ़ेको सरोकारवाला बताउँछन्। यसरी हुन सक्ने जोखिम बाट बच्नका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक पूर्व तयारीका कामहरू गरिरहेको प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतले जानकारी दिनुभयो।
जुनसुकै विपदको सिजन शुरू भन्दा अगाडिदेखि नै यसका पूर्व तयारीका क्रियाकलापहरू चाहिँ केन्द्रदेखि स्थानीय स्तरसम्म नै सञ्चालन गर्ने नै गरिएका छौँ। हावाहरूको केसमा पनि हामीले द्रव्य दृश्य सामग्रीहरू उत्पादन भएका छन् पहिलादेखिका र अहिले पनि बन्द पनि गरेका छन्। ती द्रव्य दृश्य सामग्रीहरू चाहिँ जुन जनताको सचेतनाका लागि हुन्छ ती चाहिँ विभिन्न सोसियल मिडिया आम सञ्चार माध्यमबाट प्रसारण गरि नै रहेका छौँ भने स्थानीय पालिकाहरू अन्य निकायहरूलाई पनि समन्वय गरेर उहाँहरूले पनि गर्नुपर्छ है भनेर चर्चा पनि गरिरहेको छ।
हावाहुरी र वन डडेलोले क्षति पुर्याउन शुरू गरिसकेकाले सचेत रहन प्राधिकरणले आग्रह गरेको छ। हावाहुरी र वन डडेलो नियन्त्रणका लागि छुट्टै सामग्रीहरू व्यवस्थापन गर्ने नभई अन्य विपदमा प्रयोग हुने दमकल लगायतका सामग्रीहरू नै यसमा पनि प्रयोग हुने र आवश्यक परेमा थप सहयोग गर्ने प्राधिकरणले जनाएको छ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा विभिन्न तालिमको व्यवस्था गर्ने सचेतनाका कार्यक्रमहरू गर्ने र स्थानीय तहले समुदाय स्तरमा सचेतना फैलाउने काम भइरहेको प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी महतले जानकारी दिनुभयो।
पालिकाहरूलाई स्थानीय स्तरका निकायहरूलाई तालिमहरू पनि दिन्छौँ अवेर पनि गराउँछौँ भने कम्युनिटी लेभलमा चाहिँ उहाँहरूले पनि गराइरहनु भएको छ। आज भोलि पनि घटना भइरहेको भएर अब अझै यो बढ्ने पनि छ सिजन। आम नागरिकलाई हावाहरूको सिजन हुँदाखेरि हेलचक्राइ नगरिकन अलिक सचेत हुन पनि आग्रह गर्दछु।
2075 सालदेखि हालसम्म डढेलोका 2159 घटना भएका छन् भने ती घटनामा परि 30 जनाको मृत्यु भएको वन तथा भू संरक्षण विभागको तथ्याङ्क छ। विभागका अनुसार डढेलोमा परि 55 जना सख्त घाइते भएका छन् भने करिब 700 परिवार डढेलोका कारण विस्थापित तथा प्रभावित भएका छन्। वन तथा भू संरक्षण विभागले 2082 साल वैशाख 1 गतेदेखि फागुन 29 गतेसम्मको डढेलोको अवस्था सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा यो अवधिमा देशभर डढेलोका 282 घटना भएको उल्लेख गरिएको छ। सरकारले हरेक वर्ष चैत 1 गतेदेखि विभिन्न कार्यक्रमका साथ डढेलो व्यवस्थापन सप्ताह मनाउँदै आएको छ। यस वर्ष पनि प्रदेश सरकार स्थानीय तह र समुदायलाई एकीकृत र प्रभावकारी रूपमा डढेलो लाग्न नदिन र लागेमा पनि तत्काल नियन्त्रणका उपाय अवलम्बन गरी डढेलो व्यवस्थापन सप्ताह मनाउने कार्यक्रम रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र अमेरिकाले इरान विरूद्ध जारी राखिएको आक्रमण तेस्रो हप्तामा प्रवेश गरेको छ। आज पनि इरानको मध्यवर्ती प्रान्त इस्फाहानमा व्यापक आक्रमण भइरहेको छ भने सो आक्रमणमा 15 जनाको ज्यान गएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता तत्काललाई सम्भव नरहेको बताउनु भएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनमा थ्रेस होल्ड पार गरेका 6 राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम आज निर्वाचन आयोगलाई बुझाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा 57 जनाको नाम सिफारिश। गोर्खामा भएको माइक्रो बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो। मृतक 7 जना भारतीय नागरिक रहेका गोर्खा प्रहरीद्वारा जानकारी र इरानसँग तत्कालका लागि कुनै सम्झौता सम्भव नरहेको अमेरिकी राष्ट्रपतिको भनाई। यसका साथै दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।